नमस्कार। दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल जेठ 11 गते आइतबार, जेष्ठ कृष्ण पक्ष त्रयोदशी तिथि, तद अनुसार 25 मे सन् 2025, नेपाल सम्बत 1145। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन्। पहिलो खबर नागरिक दैनिकबाट लिँदैछौ, सिंगो गाउँलाई काम र दाम दिलाउँदै होमस्टे शीर्षकमा नागरिक दैनिक लेख्छ। लमजुङको बेसी शहर तीन गाउँ शहर स्थित काउले पानी सामुदायिक होमस्टेमा 26 घर संलग्न छन्। तीमध्ये 15 घरले पाहुना राख्छन्, बाँकी 11 घरले पाहुनाका लागि आवश्यक खानेदेखि स्वागत र विदाईका लागि चाहिने सामग्रीको जोहो गरिदिन्छन्। पाहुना राख्ने घरले सामग्रीको जोहो गरिदिने, बाँकी अरू घरको काममा हस्तक्षेप पनि गर्दैनन्। त्यस्तै सामान जोहो गर्ने घरले पनि पाहुनाको लोभ गर्दैनन्। होमस्टेका अध्यक्ष देव गुरूङका अनुसार होमस्टेले गाउँका बासिन्दालाई आय आर्जन दिलाएको छ, गाउँका सबैलाई काममा व्यस्त बनाएको छ। पाहुना नहुँदाको फुर्सदिलो समयलाई पनि उपयोग हुने गरी होमस्टेले उत्पादनमूलक काममा गाउँलेलाई परिचालन गरेको छ। विदेश गएका युवालाई समेत गाउँ फर्काएर होमस्टे चलाएर आमदानी गराइरहेको छ। गाउँका सबै बासिन्दाले होमस्टेबाट कुनै न कुनै रूपमा लाभ लिएका छन्। होमस्टे चलाउने घरका बासिन्दाले त पाहुना राखेरै कमाएका छन्, पाहुना राख्न नसकेका घरले पनि आमदानी गर्न पाएका छन्। उहाँले भन्नुभयो, गाउँको एउटा घरले पाहुना राखेर आमदानी गर्दै गर्दा अर्को घरका बासिन्दा कामविहीन भएर बस्नु परेको छैन, पाहुना राख्न नसकेको भन्दै दुःख मनाउ गर्नु परेको छैन। पाहुना राख्नकै लागि पूर्वाधार नभएका घरका बासिन्दाले तीनै पाहुनाले खाने तरकारी मासु उत्पादन गरेर साथ दिएको उहाँले बताउनुभयो। उहाँका अनुसार 11 घरका बासिन्दाले गाउँमा भित्रिने पाहुनाका लागि चाहिने तरकारी, खसी बोका, कुखुरा पालिदिएका छन्। पाहुनाको स्वागत र विदाईमा चाहिने माला तीनै घरले तयार पारिदिन्छन्। कालेपानीमा गुरूङ नेपाल र भुजेल समुदायका बासिन्दाले होमस्टे सञ्चालन गरेका छन्। लमजुङ सदरमुकाम बेसी शहरबाट 8 किलोमिटर टाढाको यो गाउँका होमस्टे सञ्चालकले महिनामा कम्तीमा पनि 30,000 रूपियाँ घरैमा कमाउन सकेको अध्यक्ष गुरूङ बताउनुहुन्छ। सिङ्गो गाउँले नै होमस्टेबाट काम र दाम पाएको उहाँले सुनाउनुभयो। गाउँका युवालाई फुर्सदै छैन, कोही पाहुनाको स्वागत र आतिथ्यतामा खटिन्छन्, कोही उत्पादनमा लाग्छन्, पाहुना नभएको बेला घरको काम गर्छन्, कुनै न कुनै रूपमा समुदायले काम दिएको छ। उहाँले भन्नुभयो, सिङ्गो गाउँलाई काम र दाम दिलाउँदै होमस्टे शीर्षकको यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ। ग्वारको ओभरपास जेठभित्रै बनिसक्ने शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। दुई वर्षभित्रै काम सक्ने गरी 2078 फागुनमा निर्माण थालिएको ग्वारको ओभरपास त्योभन्दा 15 महिना बढ़ी अवधि लगाएर यही जेठभित्र सक्ने गरी अन्तिम चरणको काम भइरहेको छ। ओभरपास बनिसकेपछि त्यसमा सड़क सुरक्षा सम्बन्धी काम सकेर असार पहिलो सातादेखि सवारी साधन सञ्चालनमा ल्याउने सड़क विभागको तयारी छ। चार लेनको यो ओभरपास ग्वारको चोकबाट कोटेश्वरतर्फ 320 मिटर र सातदो बाटोतर्फ 185 मिटर लामो छ, जहाँ यतिखेर धमाधम कालो पत्र भइरहेको छ। शनिबार कोटेश्वरतर्फ पहिलो तहको कालो पत्र शुरू भएको छ। यस खण्डमा चार तहको कालो पत्र गरिनेछ। सात दुबाटोतर्फ पनि एक साताभित्रै कालो पत्र थाल्ने गरी बेस राख्ने काम भइरहेको निर्माणमा संलग्न आशिष समानान्तर रेलिगर जेपीका प्रोजेक्ट म्यानेजर विशाल कार्की बताउनुहुन्छ। गुवारको ओभरपास जेठभित्रै बनिसक्ने शीर्षकको यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। महिलामा जटिल बन्दै थाइराइड शीर्षकको खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। नेपालमा कुल जनसंख्या मध्ये 12% थाइराइडबाट पीड़ित छन्। हर्मोन ग्रन्थीबाट हुने थाइराइड पुरूषको तुलनामा महिलामा बढ़ी हुने गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा थाइराइड 9 जना महिलामा हुँदा 1 जना पुरूषलाई हुने गरेको छ। चिकित्सकहरूका अनुसार 50% मानिसलाई थाइराइड भए पनि लक्षण पत्ता लाग्दैन। डायबिटिज एण्ड इन्डोक्राइनोलोजी एसोसिएशन नेपालका अध्यक्ष डाक्टर अमित साक्यले नेपालमा थाइराइडको समस्या जटिल बन्दै गएको बताउनुभयो। वरिष्ठ थाइराइड रोग विशेषज्ञ समेत रहनुभएका डाक्टर साक्यले थाइराइड सम्बन्धी केही भ्रम रहेको जानकारी दिँदै बन्दा खान नहुने मुख बार्नुपर्ने जस्ता भ्रम रहेको बताउनुभयो। अस्पताल आउने बिरामीको आँकडालाई हेर्ने हो भने थाइराइडका बिरामी बढ़िरहेका छन्। डाक्टर साक्यले भन्नुभयो, थाइराइड वृद्धि हुँदै जानुमा मानिसको जीवनशैली हो। वरिष्ठ फिजिसियन तथा थाइराइड रोग विशेषज्ञ डाक्टर भोजराज अधिकारीले पुरूषभन्दा महिलामा 10 गुणा बढ़ी थाइराइड देखिने जानकारी दिनुभयो। विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वमा थाइराइडबाट पीड़ित बिरामी 30 करोड़को हाराहारीमा पुगेका छन्। नेपालमा 12% थाइराइड समस्या देखिएको छ। डाक्टर अधिकारीले केही वर्ष अघि थाइराइड सम्बन्धी स्वास्थ्य शिविरमा 12% थाइराइडको समस्या देखिएको जानकारी दिनुभयो। सन्दर्भ विश्व थाइराइड दिवस, महिलामा जटिल बन्दै थाइराइड शीर्षक दिएर गोर्खापत्र दैनिकले यो खबर प्रकाशन गरेको छ। असिनाले बाली र स्याउ सखाप शीर्षकको खबर कारोबार दैनिकबाट लिँदैछौ। भीषण असिना पानीले जुम्लामा हिउँदे बाली र स्याउ बगैंचा सखाप पारेको छ। भित्र्याउने तयारीमा रहेको हिउँदे बाली, जौं गहुँ र भर्खर फूल फुलेर फल लाग्ने तयारीमा रहेको स्याउका बिरूवामा असिना पानीले ठूलो क्षति गरेको हो। शुक्रबार साँझ 4 बजेदेखि 5 बजेसम्म लगातार परेको भारी असिना र पानीले जुम्लाको तिला गाउँपालिका 9 मा सबैभन्दा ठूलो क्षति गरेको छ। स्थानीयका अनुसार त्यहाँ झण्डै 0.5 फिट असिना परेको छ। हिउँदे बाली उत्पादनको हबका रूपमा हेरिने तिला गाउँपालिका 9 को रासामाला पानी खोपरी लगायतका क्षेत्रमा असिनाले बाली नाली र स्याउ खेतीमा क्षति पुर्याएपछि किसान चिन्तामा छन्। तिला 9 भौगोलिक रूपमा जिल्लाकै सबैभन्दा विकटवडा हो। त्यहाँ अझै बीमा साक्षरता पुग्न सकेको छैन। यसका कारण किसानले प्राकृतिक विपत्तिबाट क्षति बेहोर्नु परे पनि राहत र क्षतिपूर्ति कतैबाट पाउन सकेका छैनन्। असिनाले बाली र स्याउ सखाप शीर्षकको यो खबर कारोबार दैनिकमा प्रकाशित छ। छ अर्बको पशु र कृषिजन्य उत्पादन शीर्षकको खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। गुल्मीमा करिब 6 अर्ब रूपियाँको पशु र कृषिजन्य उत्पादन भएको छ। भेटेरिनरी अस्पताल तथा पशु स्वास्थ्य केन्द्र र कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार चालू आर्थिक वर्षमा 4.5 अर्बको पशु र 1.25 अर्ब रूपियाँ बराबरको कृषिजन्य उत्पादन भएको हो। केन्द्रको तथ्याङ्क अनुसार यस वर्ष मासु, दूध र अण्डा गरेर 4.59 करोड़ 29,04,000 रूपियाँ बराबरको पशुजन्य उत्पादन भएको छ। 1.84 करोड़ 38,15,000 रूपियाँको दूध मात्रै उत्पादन भएको छ। केन्द्रका प्रमुख होमकान्त पाण्डेले गाईको दूध 6,381 मेट्रिक टन र भैंसीको दूध 16,437 मेट्रिक टन उत्पादन हुने गरेको जानकारी दिनुभयो। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। किसानको भुक्तानीमा व्यवस्था गर्दै दुग्ध सहकारी शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। सुक्खा सिजनमै डेरी उद्योगले किसानलाई तिर्नुपर्ने बक्यौता 5 अर्ब नागेपछि गत मंगलबार कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको उपस्थितिमा मन्त्रालयले छलफल बोलायो। सचिव दीपक खराल, दुग्ध विकास संस्थान, पशु सेवा विभाग, डेरी उद्योग संघ, नेपाल डेरी एसोसिएशन र केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका पदाधिकारी सहितको बैठकमा सचिव खरालले सहकारीले पैसा अन्यत्र लगानी गरेको बताउनुभयो। कति सहकारीले त डेरी उद्योगले पैसा दिए पनि किसानलाई नतिरेर अन्य ठाउँमा लगानी गरेका छन्। उहाँले भन्नुभयो, करिब 2 वर्ष अघि सुक्खा सिजन चल्दा बजारमा दूध अभाव भयो। अभावको मौका छोप्दै केही दुग्ध सहकारीले दूधमा कार्टेलिङ थाले। दूधको रेट मन लाग्दै राखेर बजार बिगारेको आरोप लाग्यो। डेरीबाट बढ़ी मूल्य असुले पनि किसानलाई थोरै दिएको आरोप लाग्यो। त्यही सन्दर्भमा तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी शाह, दुग्ध विकास संस्थान, डेरी उद्योगी र केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका पदाधिकारीसहित मन्त्रालयमा छलफल भएको थियो। छलफलमा मन्त्री शाहले बदमाशी कसले गरेको आफूलाई सबै थाहा भएको बताउँदै सहकारीलाई दुग्ध क्षेत्रका बिचौलिया र दलालको संज्ञा दिनुभएको थियो। सरकारी स्वामित्वकै डीडीसी र निजी डेरी उद्योगीले किसानलाई भुक्तानी नगरेको महिनौ भइसक्यो। कोभिड यता किसानले समयमै भुक्तानी पाएका छैनन्। यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। अन्नपूर्ण पोस्टमा यार्सा टिक्नो डोल्पामा झडप शीर्षकको खबर प्रकाशित छ। डोल्पाको ठाँगे लेकमा यार्सा संकलन गर्न गएका स्थानीयबीच झडप भएको छ। काइके गाउँपालिका दुई शहर तारा र ठुलीभेरी नगरपालिका एक थालाका स्थानीयबीच दुई गाउँको सीमानाको नाकाको विषयमा झडप भएको थियो। विवाद बढ्दै गएपछि दुवै गाउँका बासिन्दाले भीरबाट ढुङ्गा खसालेका थिए। झडप नियन्त्रणमा लिन सशस्त्र प्रहरीले दुई राउण्ड हवाई फायर समेत गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक मनिष थापाले बताउनुभयो। उहाँका अनुसार कसले कहाँसम्म यार्सा संकलन गर्न पाउने भन्ने विषयमा दुई गाउँले बीच विवाद भएको थियो। डोल्पाका प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतका अनुसार शनिबार जिल्लाको काइके गाउँपालिका दुई शहर ताराका गाउँले र ठुलीभेरी नगरपालिका एक थालाका स्थानीय बीच यार्सा टिप्ने विषयमा पाटनमा विवाद भयो। आफ्नो पाटनको सीमानाका भन्दै एक गाउँकाले अर्को गाउँकालाई यार्सा नटिप्न भन्दै विवाद शुरू भएको थियो। त्यसपछि झडपको श्रृंखला चल्यो। यार्सा टिप्न डोल्पामा झडप शीर्षकको यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। तपाई यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको नागरिक दैनिकमा अखबारबाट रुष्ट अमेजनका आदिवासी शीर्षकको खबर प्रकाशित छ। अमेजनका जंगलवासीहरू न्यूयोर्क टाइम्स अखबारसँग ज्यादै रुष्ट छन्। यति रुष्ट छन् कि उनीहरूले सो अखबार विरूद्ध मानहानीको मुद्दा नै दायर गरेका छन्। उनीहरूको आरोप छ, अखबारले छापेको एउटा समाचारले उनीहरूको बेइज्जत भएको छ। आफूहरू अश्लीलताको कुलतको शिकार भएको भनेर अखबारले लेखेको कुरा उनीहरूलाई मन परेको छैन। यो मुद्दामा उनीहरूले न्यूयोर्क टाइम्ससँगै अन्य दुई मीडिया टीएमजेड र याहू.कमलाई पनि प्रतिवादी बनाएका छन्। टीएमजेड एउटा मनोरञ्जनात्मक समाचार च्यानल हो भने याहू.कम इन्टरनेट पोर्टल हो। याहूले समाचार समेत पस्किने गरेको छ। न्यूयोर्क टाइम्सले समाचारबारे केही गलत बुझाइ भएको भन्दै आफ्नो समाचारमा अमेजनका जनजातिका कुनै पनि सदस्य अश्लीलताको कुलतमा परेको भनेर कुनै रिपोर्ट नबनाएको प्रस्ताएको छ। अन्य दुई मीडियाले भने अहिलेसम्म आफ्ना तर्फबाट कुनै प्रतिक्रिया दिएका छैनन्। बीबीसीका अनुसार अमेजनको जंगलमा रहेको मारुबु जनजातिको संख्या हाल 2000 मात्र छ। उनीहरूको इज्जतमा दाग लगाए बापत ती सबै मीडियाबाट आफूहरूले $180 मिलियन क्षतिपूर्ति पाउनुपर्ने माग गरेका छन्। अखबारबाट रुष्ट अमेजनका आदिवासी शीर्षकको यो खबर नागरिक दैनिकबाट लिएका हौं। कहिले बन्ला फिल्म सिटी कहिले होला शूटिङ शीर्षकको खबर अन्नपूर्ण पोस्टबाट लिँदैछौ। दोलखाको भीमेश्वर नगरपालिका 9 डाङडुङ्गे डाँडामा बन्ने भनिएको फिल्म सिटी अहिले व्यवहारिसे अवस्थामा छ। नेपालमा फिल्म शूटिङका लागि धेरै स्टुडियोहरू बने तर फिल्म शूटिङ गर्न लायक स्टुडियो भने कहीँ छैन। देशकै महत्वपूर्ण स्थानमा बन्न लागेको स्टुडियो व्यवहारिसे छ। यतिखेर सरकारले निर्माण गर्ने स्टुडियोमा शूटिङ गर्न कहिले मिल्ने हो भन्ने प्रश्न सबैमा खड्किएको छ। यो खबर अन्नपूर्ण पोस्टमा प्रकाशित छ। आईपीएलको क्वालिफायर अब रोमाञ्चक शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। पंजाब किंग्सले शनिबार दिल्ली क्यापिटल्ससँग 6 विकेटको हार बेहोरेपछि इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको क्वालिफायर एकको दौड़ झनै रोमाञ्चक भएको छ। लगातार तेस्रो दिन प्लेअफमा स्थान सुरक्षित गरेका 3 टोली पराजित भएका छन्। एक खेल मात्र खेल्न बाँकी रहेको अवस्थामा गुजरात टाइटन्स 18 अंकसहित शीर्ष स्थानमा छ। पंजाब र रोयल च्यालेन्जर्स बेंगलुरूको समान 17 र मुम्बई इण्डियन्सको 16 अंक छ। शीर्ष दुई टोली क्वालिफायरमा पुग्ने प्रावधान छ। टस हारेपछि पहिला ब्याटिङमा निम्तिएको पंजाबले निर्धारित 20 ओभरमा 8 विकेट गुमाई 206 रन बनाएको थियो। दिल्लीले 3 बल अगाडि नै 208 रन बनाएर पंजाबलाई नराम्रो झट्का दियो। कान्तिपुर दैनिकबाट लिएका हौं। सावा खोलामा बन्यो पक्की पुल, पाँच पालिकामा यातायात सहज शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकबाट लिँदैछौ। खोटाङको सावा खोलामा पक्की पुल निर्माण भएको छ। खोटेहाङ गाउँपालिका र जन्ते ढुङ्गा गाउँपालिकाको बीचमा पर्ने भानुमती घाटमा पक्की पुल निर्माण गरी शनिबारदेखि सञ्चालनमा ल्याइएको छ। पक्की पुल निर्माण भएसँगै खोटाङका पाँच पालिकाका बासिन्दा लाभान्वित भएका छन्। यो खबर अन्नपूर्ण पोस्टमा प्रकाशित छ। मुगलिन नारायणगढ सड़कमा सतर्कता शीर्षकको खबर आजको गोर्खापत्र दैनिकबाट लिँदैछौ। वर्षातमा पहिरो आएर राजमार्ग अवरूद्ध हुन सक्ने जोखिम आउन नदिन डिभिजन सड़क कार्यालय भरतपुरले सतर्कता अपनाएको छ। पहिरो जाने सम्भावित क्षेत्रमा पहिरो रोक्ने चेक ड्याम सहितको पर्खाल निर्माण गरेको छ भने भासिन सक्ने स्थानमा निर्माण कार्य अघि बढ़ाएको छ। डिभिजन सड़क कार्यालय भरतपुरका प्रमुख इन्जिनियर नारायण लामिछानेले नारायणगढ मुगलिङ सड़क खण्डमा हुन सक्ने समस्या पहिचान गरेर काम गरेको जानकारी दिनुभयो। गोर्खापत्रमा यो खबर प्रकाशित छ। अखबार कार्यक्रम यही सकिन्छ। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार।